لفظ ان تینوں طبقات پر لاگو ہوتا ہے، مرد، عورت اور بچہ. اگر ان تینوں طبقات میں سے کوئی ایک طبقہ بھی اعمال دعوت پر اور دعوت الی اللہ پر قائم نہیں ہے تو گھر میں باقی کے داخل ہونے کا وہی ذریعہ بنے گا. یہ ایک مسلم اور تجربے کی بات ہے اور لوگوں کو اس کا مشاہدہ ہے، لوگ جانتے ہیں، کیونکہ اصولی بات یہ ہے کہ جو خود اپنی ذات سے حق کی طرف دائیں نہیں ہوتا، باطل اس کو اپنی دعوت کے لیے استعمال کرتا ہے. اس امت کو اعمال دعوت اجتماعی طور پر اس لیے دیے گئے تھے تاکہ اعمال دعوت کا اشتغال ان کو باطل کی دعوت کے قبول کرنے سے روک دے. اس لیے کہ صحابہ کرام کے واقعات میں یہ بات صاف طور پر ملتی ہے کہ اعمال دعوت کا مسلسل اشتغال، اعمال دعوت کا مسلسل اشتغال، یہ تسلسل اس لیے تھا تاکہ باطل اپنی دعوت کے چلانے اور مسلمان کو حق کے خلاف استعمال کرنے سے مایوس ہو جائے. یہ دعوت کی بنیاد ہے. اعمال دعوت صرف دین سیکھنے کی حد تک نہیں ہے، اعمال دعوت باطل سے بچنے کی ڈھال ہے. سمجھتے تھے جب تک یہ امت کے تینوں طبقے ان اعمال پر مجتمع نہیں ہوں گے اس وقت تک یہ گھر میں باطل کو آنے سے روک نہیں سکتے. یہ اعمال دعوت باطل سے بچنے کی ڈھال ہے. اس لیے یہ بات صراحت ملتی ہے، یہ بات صراحت ملتی ہے صحابہ کی سیرت میں کہ اعمال دعوت کا تسلسل اور اعمال دعوت کا استعمال یہ باطل کو یا تو مجبور کرے گا ہدایت کے راستے پر آنے میں یا راستے سے ہٹا دے گا. کعب بن مالک رضی اللہ تعالیٰ عنہ کا صرف ایک موقع پر، صرف ایک موقع پر اللہ کے راستے میں نہ نکلنا، اس نے غسان بادشاہ کو اس بات پر آمادہ کیا کہ انہیں اپنی طرف آنے کی دعوت دے. میں عرض کرنا چاہتا تھا کہ ان باتوں کو سمجھنے کے لیے ہر کام کرنے والے کے لیے ضروری ہے کہ وہ مولانا رفیع صاحب کے بیانات کو غور سے پڑھا کرے تاکہ عورتوں کے اور مردوں کے اور بچوں کے ان اعمال دعوت پر مجتمع ہونے کا بنیادی سبب معلوم ہو. اس کا مقصد کیا ہے؟ یہ باطل سے حفاظت کا، یہ اعمال باطل سے حفاظت کا قلعہ ہے، یہ اعمال باطل سے حفاظت کا قلعہ ہے. یہ خیال کرنا کہ جو ذمہ داری، جو کام، جو کارنامے اور دعوت جو تقاضے مرد پورا کر سکتے ہیں، یہ عورتوں کی سطح نہیں ہے، یہ خیال بالکل غلط اور باطل خیال ہے. جس طرح عورتوں کو امت ہونے کے رشتے سے نہیں کاٹا جا سکتا، اس طرح عورتوں کو دعوت اللہ کی ذمہ داری کی سطح سے نیچے نہیں سمجھا جا سکتا. یہ اصل میں اس طرح عورت کو امت ہونے کے رشتے سے نہیں کاٹا جا سکتا. امت کا لفظ औरत मर्द बच्चे तीनों पर लागू होता है। इसी तरह औरत को इस दावत अल्लाह की जिम्मेदारी में मर्द की जिम्मेदारी से कम नहीं समझा जा सकता। घर के जो अमाल हैं, ये घर के अमाल, ये घरों में बातिल के दाखिल होने से, बातिल को घरों में दाखिल होने से रोकने के लिए और हिदायत का नूर दिलों में उतारने के लिए थे। हिदायत का नूर दिलों में उतारने के लिए अमाल है। इन अमाल दावत को हिदायत और तरबियत के यकीन के साथ करना, इन अमाल दावत को हिदायत और तरबियत के यकीन के साथ करना, ये असल में ये असल का मकसद है। इतनी वाज़ह बात है कि कुरान ने घरों में औरतों के किए जाने वाले अमाल को खोलकर बयान किया और इसके बाद तमाम सिफात ईमानिया इस आयत के ज़ेर में बयान की। मुस्कुरात घरों में क्या अमाल करें, इन अमाल को बयान किया और आगे तमाम सिफात ईमानिया वाली मर्द और औरत इसके ज़ेर में बयान किए कि इससे सिर्फ औरतें नहीं बल्कि मुस्लिमीन मुस्लिमात मोमिनीन मोमिनात की सारी सिफात ईमानिया अल्लाह ने जमा की इस आयत में। इस आयत में सारी सिफात ईमानिया जमा की हैं और इससे पहले इज्तमाई तौर पर घर में किए जाने वाले अमाल अमाल को बयान किया है। फरमाया कि ये औरतें घरों में रहकर, ये औरतें घरों में रहकर, इस घरों में रहने का मतलब यह ना समझा जाए कि औरत दूसरे घरों के अंदर आमाल इबादत का माहौल कायम करने के लिए अपने घर से ना निकले। इसका मतलब यह ना समझा जाए, बल्कि इसका मतलब यह है कि जाहिलियत के तरीकों की तरह बन सवर कर घर से बाहर निकलने से औरत परहेज करे। इसलिए कि औरत नाम ही औरत का है, औरत शर्मगाह को कहते हैं, लेकिन औरत सर से लेकर पेट तक छुपाने की जगह है। औरत तो सतर को कहते हैं, मर्द को औरत नहीं कहते, इसलिए कि मर्द सर से लेकर पेट तक छुपाने की जगह नहीं है, औरत सर से लेकर पेट तक छुपाने की जगह, छुपाने की चीज है। इसलिए औरत को औरत कहा जाता है। ये सरापा औरत है, ये सरापा औरत है। इसलिए फरमाया कि ये बन सवल कर बाहर ना निकले, घरों में रहें और घरों में क्या अमाल करें। सबसे पहले फरमाया वाकिन सलात, नमाजें ऐसी दुरुस्त और इतनी कामिल नमाजें कायम करें, क्योंकि नमाज का कायम करना ही इसको कहते हैं जो मुसलमान की जिंदगी को 100% तब्दील करते हैं। 100% दीन को कायम करने वाला अमल और 100% दीन को कायम करने वाला सबब वो नमाज का कामिल होना है। तो हमारा वाकई नस्वाला था पहला काम, वो आदि नजदका था। इन्हें अपने वाले से बड़ी मोहब्बत होती है, शोहर का माल जकात में दिलवा देंगी, लेकिन सोने से मोहब्बत है। कहा कि यह माल की जकात है। औरतों के जज्बात ये हुआ करते थे कि हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुल्क से बाहर जमा कर भेजने का इरादा फरमाया तो औरतों ने अपने सर से लेकर पैर तक अपने जेवरात को उतार कर आपके सामने ढेर लगा दिया। आपको अपने मुद्दे से सिखलाया था कि उम्मत के माल का सबसे बड़ा मसरफ अल्लाह के दीन का दुनिया में कायम होना है, और वो भी किया गया तो यही मेरा जो अनफिकू फी सबीलिल्लाह वला तुल्कू बिअयदीकुम इलत्तहलुका, कि अल्लाह के रास्ते में, अल्लाह के रास्ते की नकल हरकत में, अल्लाह के रास्ते की नकल हरकत में माल खर्च करने में कमी मत करो, वरना अपने हाथ अपने आप को अल्लाह के बना दोगे। यह आयत नाज़िल उस वक्त हुई थी जब अंसार मदीना ने सिर्फ 6 महीना मदीना मुनव्वरा में रहना तय किया था, उस वक्त आयत नाज़िल हुई। इसमें समझाया गया था कि इस उम्मत के माल का सबसे पहला मसरफ वो अल्लाह के रास्ते की नकल हरकत है। तो मैं अर्ज कर रहा था कि ये दूसरी सिफत बयान की, दूसरा 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 हुक्म दिया वातुन ज़कात, और अल्लाह अल्लाह के रसूल की इताअत करें। क्योंकि अल्लाह ताला इनके जरिए तुम औरतों को पूरी तरह पाक करना चाहते हैं, ये इस आयत पर गौर करें हम, इन्नमा युरीदुल्लाहु लियुज़हिब अन्कुम रिज्सा अहलिल बैत वयुतहिरकुम तत्हीरा, कि अल्लाह ताला ये चाहते हैं, इन्नमा युरीदुल्लाह अल्लाह चाहते हैं, अयुज़हिब अन्कुम रिज्सा अहलिल बैत, कि एक घरों में रहने वालियों अल्लाह चाहते हैं कि तुम्हें पूरी तरह हर गंदगी से, हर गुनाह से, हर शिर्क से पूरी तरह पाक कर दें, मुतहिरकुम तत्हीरा, अल्लाह पूरी तरह पाक करना चाहते हैं। आगे फरमाया वज़कुरना मा युतला फी बुयूतिकुन्ना मिन आयातिल्लाह वल हिकमा, इन औरतों को चाहिए कि ये घरों में इज्तिमाई तौर पर कुरान की तिलावत और अल्लाह की कुदरत और उसकी बड़ाई के तज़किरे किया करें। इन अल्लाह ताला लतीफ़न ख़बीरा, अल्लाह ताला बहुत बारीक बीन बाखबर है कि तुम औरतें घरों में क्या कर रहे हो। बुनियादी बात यह है कि इस जमाने में ये घर के जो आमाल हैं इनके बारे में एक बहुत महदूद सोच और तबलीगी जमात में भी समझा जाता है कि एक छोटा सा शोबा है मस्जिद के काम का। इनके खुरूज और घर के इन आमाल पर उम्मत को जिस तरह हिदायत और तरबियत का यकीन करना चाहिए कुरान की आयात और सहाबा की सीरत को सामने रखकर, वो यकीन हिदायत और तरबियत का अभी खुद काम करने वालों को भी नहीं है, खुद काम करने वालों को भी नहीं है। ये बात कितना बड़ा शुरा का जिम्मेदार हो, लेकिन घर की तालीम में इस यकीन के साथ मर्द की शिरकत नहीं है कि अल्लाह रब्बुल इज्जत ने इन आमाल के अंदर तमाम सिफात का पैदा करना और हर तरह की गंदगी और गुनाह से पाक करना रखा है, इसका भी यकीन काम करने वालों को भी नहीं है। हालांकि अल्लाह रब्बुल इज्जत साफ तौर पर फरमा रहे और सीरत सहाबा की बता रही है, उमर रज़ी अल्लाह तआला अन्हु का हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने के इरादे से चलना और सूदी हुई तलवार हाथ में के लपिसा निंदा कर आता हूं, यहां से मालूम हुआ कि पहले बहन के घर की खबर लो, ये बहन घर की तरफ पढ़ गए, पहले बहन से निपटता हूं। हर समाधि थे कि दरवाजे पर पहुंचे तो साफ आयत तो समझ नहीं आए कुरान की, थोड़ी सी ऐसी गुनगुनाहट जैसे कुछ पढ़ा जा रहा हो अंदर, हालांकि कुरान की आयत को समझे भी नहीं और अल्फाज भी साफ समझ नहीं आए, रिवायत में इस तरह कुछ गुनगुनाहट सी महसूस हुई, मालूम तो हो गया था कि यकीन इस घर में आ गया है। سماتے تھے اندر داخل ہوئے عمر تو اس گھر کے قرآن کی تصریح کے حلقے کا یہ اثر پڑا, یہ اثر پڑا کہ عمر رضی اللہ تعالی عنہ نے محمد صلی اللہ علیہ وسلم کے قتل کے ارادے کے بجائے آپ کے دین قبول کرنے کا ارادہ کیا. اس کا کیا کریں گے, ہم یہ پڑھ رہے تھے. ایک اندر کا غصہ اترا, لیکن عمر رضی اللہ عنہ کے جذبات اور ان کی شدت, یہ ساری شدت اور یہ غلط جذبہ ایسا تبدیل ہوا استقامت میں کہ جو نقصان اسلام کے حکمر کی وفات سے ہوا ہے وہ نقصان کسی سے نہیں ہوا, اور جو دڑا اسلام کے قلعہ حکمر کی وفات سے پڑی ہے وہ کسی سے نہ یہ بھی طے رہے تمہیں. اشد کہ اللہ کے دین کے بارے میں عمر سب سے زیادہ مضبوط اور سخت ہیں. لیکن اگر ہم حضرت عمر کے اسلام کے سبب کی طرف جائیں کہ آخر سبب ہدایت کیا ہوا, یوں تو عام سے عام آدمی آپ کے دین سے نفرت کرتا تھا, لیکن عمر کی شدت اور سختی اللہ نے اس ساری ضد کو استقامت میں تبدیل کیا. سبب کیا ہوا کہ سبب گھر میں قرآن کی تصریح کا حلقہ یا عمر کی ہدایت کا اصل سبب بنا ہے. ہجرت سے پہلے کا عمل ہے. بعض دبا ساتھ اس پر کہ بھائی یہ کیا ضروری ہے, اس کی کیا ضرورت ہے, حالانکہ قرآن کھول کر کہہ رہا ہے وَذْكُرْنَا مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ. یہ اعمال اعمال دعوت ہیں, اس لیے دیے گئے ہیں. عورت والا عزت نے جو استعداد اور قوت دی ہے اس کی صلاحیت کا اگر استعمال, اس کی صلاحیت کا استعمال اگر یہ اعمال دعوت پر نہ ہوا, یہ خیال نہ کیا جائے کہ یہ ناقصات العقل ہیں, یہ عقل کا نقصان کر رہے ہیں, یہ اس عقل کا استعمال ہدایت اور اعمال دعوت کے لیے اور دین کو قائم کرنے کی غرض سے استعمال نہ ہو, ورنہ فتح مکہ جو فتح اسلام ہے, اگر اس فتح مکہ کے بنیادی سبب کی طرف جاؤ, جس طرح میں نے عرض کیا کہ اگر ہدایت حکمر کی ہدایت کے بنیادی سبب کی طرف جاؤ تو وہ قرآن کی تصدیق کا کام کرے گا. اگر حکمر کے اسلام کے بنیادی سبب کی طرف جاؤ تو وہ قرآن کی تصدیق کا کام ملے گا, اور اگر فتح مکہ فتح اسلام کے بنیادی مقصد کی طرف جاؤ تو وہ ام سلمہ کا مشورہ ملے گا. یہ بات بہت اچھی چلتی ہے. کیا ملے گا؟ ام سلمہ کا مشورہ ملے گا. انہیں پریشان ہوں کیا, اللہ کا حکم ہے کہ واپس جاؤ اور سر ملاؤ, احرام کھولو, قربانی کی قضا کرو, واپس جاؤ. لیکن میرے صحابہ اپنے جذبے میں ہیں کہ ہمیں عمرہ کرنا ہے. نہیں کیا ام سلمہ نے آپ کو مشورہ دیا کہ آپ کو ان سے کچھ کہنے کی ضرورت نہیں ہے, آپ اپنا سر مڑا لیجئے, آپ اپنا سر مڑا لیجئے, یہ سب کے سب آپ کو دیکھ کر وہ کریں گے جو آپ کریں گے. آپ نے ام سلمہ کے کہنے پر یہی کیا. صحابہ نے جو سر مڑا کو تیار نہیں تھے اپنے سر خود اپنے ہاتھوں سے سر اپنے سر کے بال ان کے سروں سے خون لے رہے تھے, وہ نبی کو ایک عمل کرتے ہوئے دیکھے خود نہ کرے, ایسا نہیں ہو سکتا. لیکن غور کیا جائے تو اس نے بڑے جذبے کو हुकुम पर कुर्बान करने का जो बुनियादी सबब बना है वो मिसलाम का मशवरा है। और ये हुदैबिया ही असल फतह मक्का है, साहब खुद समझते हैं कि तुम लोग कहते हो कि फतह मक्का मक्का पर हमला करना है, हम जानते हैं कि फतह मक्का वो हुदैबिया है। मैं अर्ज कर रहा हूं कि यह ख्याल न किया जाए कि ये कुछ प्रोग्राम है तबलीग वालों के जो ये कर हर घर में कायम करना चाहते हैं, नहीं, इस काम को प्रोग्राम समझना और हिदायत का जाब्ता समझना, इसका फर्क सिर्फ यही है कि अगर इन आमाल को इस जमाने के एतबार से समझकर किए जाए तो ये प्रोग्राम है, और अगर इन आमाल को आमाल हिदायत और आमाल नबूवत और आमाल सहाबा यकीन करके किया जाए तो ये हिदायत का जाब्ता है, तो हिदायत का जाब्ता है, प्रोग्राम नहीं है, तो हिदायत का जाब्ता है। सहाबियात ने आपसे तलब किया कि रसूलुल्लाह की मर्द आपके पास आते हैं, मछली में आते हैं, आवाज सुनते हैं, आपके हदीसें याद करते हैं, हमें हमारी तो मौका होना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने हफ्ते का एक दिन मुतय्यन कर दिया कि हफ्ते में एक दिन और दिन जमा हो जाया करें और आप उन्हें वहां सुन क्यों हर घर के अंदर आमाल दावत कायम करने के लिए है। हर घर में आमाल दावत कायम करने के लिए आयशा रज़ी अल्लाह तआला ने घर की तालीम से वो इल्म हासिल किया है कि किबारे सहाबा मुश्किल मसाइल में हज़रत आयशा से रुजू करते थे। अल्लाह जाय खैर दे इस जमाने में उलमाए हक़ को कि इन औरतों को इस पुरफितन जमाने में, जबकि एक मुसलमान औरत का जज्बा भी यह हो, एक मुसलमान औरत का जज्बा भी ये हो कि वो दुनिया के फनून और जिहादत में अव्वल नंबर आकर निकला है, इस गंदे जज्बे के जमाने में इन औरतों में इल्म का शौक और जौक पैदा कर देना, ये मैं समझता हूं कि ये उलमाए हक की का इखलास और उनको उम्मत की औरतों को इल्म की तरफ तवज्जो करना, ये उलमाए हक का इखलास और उनकी खिदमत का नतीजा है। वरना औरत का ये जज्बा गंदा जज्बा है, इंतहा गंदा जज्बा है कि वो दुनिया को आगे बढ़ाने और दुनिया को तरक्की देने के लिए मर्द के शाना बशाना चले, ये औरत की हया, औरत की फितरत और औरत का जो एक घर में निजाम है, इस सब के बिल्कुल खिलाफ है। अल्लाह ने इसके अंदर इस्लाहियत रखी ही नहीं है, अल्लाह ने इसमें सलाहियत रखी ही नहीं है। हाँ, अगर ये आमाल दावत और आमाल इबादत की तरफ आएगी तो फिर इसकी सलाहियतें ऐसी हैं कि अगर सहाबियात के की आमाल और उनकी कुर्बानी पर गौर किया जाए तो ये उम्मत के इस्लाम में दाखिल होने का एक बहुत बुनियादी सबब है। इसलिए मैंने आज किया कि ये घर के आमाल, इन आमाल को आमाल हिदायत और आमाल तरबियत और आमाल नबूवत यकीन किया जाए, आमाल हिदायत, आमाल तरबियत और इनको आमाल नबूवत यकीन किया जाए। घरों में लिखेगा और इनका खुरूज तो इसलिए जरूरी है ताकि हर घर का 24 घंटे का इंतजाम दावत और इबादत पर, जिक्र तिलावत पर आए, ये इनके अल्लाह के रास्ते के खुरूज का اصل بنیادی مقصد ہے. اپنی مسلات کو لے کر نکلنا اس غرض سے ہے تاکہ ہر گھر کا 24 گھنٹے کا نظام دعوت عبادت ذکر تلاوت کرا ہے. اس لیے اپنی مسلات کو اللہ کے راستے میں نکلنے کی ترغیب دی جائے. ایک شخص ترغیب دیتا ہے پڑوس میں حادثہ ہو گیا ہے, ہمارا فریضہ بنتا ہے تعزیت کی دی جائے, فلاں پڑوس میں ایک خوشی ہو گئی ہے, پڑوسی کا حق ہے کہ ہم ان کی خوشی میں شرکت کریں, بار بار لے کر آئیں. یہ جتنے بھی نفع حرکت کے اسباب ہیں یہ ایک اخلاقی کا مسئلہ ہے, لیکن 100% دین 100% امت میں زندہ ہو یہ تقاضا سب سے اہم تقاضا ہے. حضور اکرم صلی اللہ علیہ وسلم ام حرام بنت ملحان کے گھر میں آرام فرما رہے تھے, مسکراتے ہوئے ام حرام نے پوچھا کہ آپ کیوں مسکرائے؟ فرمایا کہ ام حرام مجھے ایک جماعت دکھلائی گئی ہے خواب میں جو کشتیوں میں سوار ہو کر فلا ملک میں اللہ کے دین کو پہنچانے کے لیے سفر کرے گی. وہ لوگ کشتی میں ایسے بیٹھے ہوئے ہوں گے جیسے بادشاہ اپنے تختوں پر اطمینان سے بیٹھے ہوئے ہوتے ہیں. ام حرام نے عرض کیا کہ مجھے بھی جماعت میں شامل کر سمندری سفر انتہائی خطرناک سفر, آپ مجھے سوچتے ہیں آپ مجھے اس میں شامل کر. میں حرام تم اسی جماعت میں ہو, پھر آپ سوئے دوبارہ مسکرا کر اٹھے, پھر پوچھا ام حرام نے اب کیا بات ہے کیوں مسکرایا آپ؟ میں ام حرام مجھے ایک جماعت اور دکھ رہی ہے جو اللہ کے راستے میں نکلے گی اور سمندری سفر سے سمندر راستے سے سفر کرے گی اور ایسے بیٹھے ہوئے ہوں گے تختوں پر جیسے بادشاہ اپنے تختوں پر اتنا سکون سے بیٹھے ہوتے ہیں. ام حرام نے عرض کیا دوسری جماعت میں میرا نام نہیں, دوسری جماعت میں شامل. آپ نے فرمایا ام حرام یہ تم پہلی جماعت میں نکل کر فلاح ان کو وفات پا چکو گی تو دوسری جماعت میں کیسے شامل ہو جاؤ گی؟ پہلی جماعت میں نکلو گی, اس ملک میں جاؤ گی, وہاں تمہاری وفات ہوگی, وہاں تمہاری تدفین ہوگی, تم دوسری جماعت میں کیسے ہو سکتی ہو؟ اسی عورت ہوگی, اس عورت کو بتا دیا گیا ہے کہ تو فلاں ملک میں جا کر مرے گی, وہ جانے میں تیار ہے. ان گھروں کے اندر ایمان کے حلقوں سے وہ ایمان کی قوت تھی, وہ ایمان کی قوت تھی کہ عورتیں گھر میں پیش آنے والے حوادثات کو مردوں سے چھپاتی تھی. اب عورتوں کے ایمان کا حال یہ ہے کہ مردوں کو حوادثات عورتوں سے چھپانے پڑتے ہیں. بھائی کون بتائے گا عورتوں کو, بھائی کون بتائے گا عورتوں کو, کوئی سر سمجھائیں گے کہ وہ فلاں بیمار ہو گیا تھا, بیماری پڑ گئی تھی, ایک دن تو یہ خبر, اگلے دن یہ خبر کی سیریس ہے, اگلے دن یہ خبر کی انتقال ہو گئی, کیسے سنائیں گے؟ وہ اعمال کہاں ہیں جن اعمال کے یقین پر عورت ہر حادثہ برداشت کر سکتی ہے, عورت اپنے بچے کا حادثہ برداشت نہیں کر سکتی. عورت کی قدرت بڑے بڑے حادثہ برداشت کر لے گی لیکن عورت سے بچے کی تکلیف برداشت نہیں کرتی. اس لیے کہ جتنی نعمتیں ہیں وہ سب باہر کی ہیں. اولاد وہ نعمت ہے جس کے اپنے بدن کا حصہ ہے اور مرد برداشت کر لیتا ہے, اس لیے کہ اس نے اس کے حمل کو اور اس کے بچے کے جننے کی تکلیف کو برداشت نہیں کیا, بچے کے جننے کی تکلیف برداشت نہیں کیا. لیکن عورت نہیں ہے, دونوں تکلیف برداشت کی. وضعته حملته امه کرها ووضعته کرها, دونوں دو تکلیف ہیں, دو تکلیف برداشت کی. بچے کا انتقال ہو گیا, بچے کا انتقال ہو گیا, بیمار تھا, شوہر مار گئے ہوئے تھے. آ کر پوچھا ہمیں سلیم بچے کا کیا حال ہے, کہ بچہ بچے کی طبیعت پہلے سے بہت اچھی ہے. سوچیے اس کے چہرے سے ذرا برابر محسوس نہیں ہوا کہ گھر میں بچے کا زیادہ رکھا ہوا ہے. شوہر ہے تھکے ہوئے آئے, بہت مجھے چاہیے کہ نہیں کچھ ہی معلوم, بچہ بالکل خیریت سے ہے, سکون سے ہے, پہلے سے میں بہت بہتر ہے, آپ کی تکلیف نہیں ہے. باپ مطمئن ہو گیا, گھر میں بچے کا جنازہ رکھا ہوا ہے چھپا کر. روایت میں ہے کہ اس عورت نے اس دن جتنا اچھا اپنا اپنے حسن جمال کا اور اپنے بدام سنگار کا جتنا بہتر سے بہتر انتظام کر سکتی تھی اس نے وہ کیا. اچھے سے اچھے کپڑے پہنے, شوہر کے لیے کھانا تیار کیا, پہلے کھانا کھلایا, ایسا نہ حادثے کی خبر سے کھانا چھوڑ دے, پہلے کھانا کھلایا. پھر خیال آیا کہ شوہر کو مجھ سے ملنے کی خواہش ہوگی, شوہر سے ملاقات کی, پر ایسی ملاقات کی کہ ایسی ملاقات جس سے اس بچے کے گھر سے نکلنے سے پہلے دوسرے بچے کی بنیادیں پڑ گئی. شوہر ثابت کر رہا گھر میں زیادہ رکھا ہوا, جب سوبت سے فارغ ہو گئے تو بچے کو دلاؤ, بچے کو دیکھیں تمہارا کیا خیال ہے یہ بتاؤ. اگر کوئی شخص, اگر ہم کسی گھر سے کوئی برتن کوئی ڈش منگا لیں اپنے استعمال کے لیے تو ہمیں واپس کرنے کا حق ہے نا, استعمال کے بعد واپس کی جائے گی, دوسرے کی چیز ہے, ضرورت کے لیے لیے وقتی طور پر واپس کرنے کا حق ہے. اللہ کا معاملہ بھی اسی طرح ہے. عورت نے کہا کہ اس کی بیوی ایک امانت تھی, اس نے اپنے مال واپس لے لی. کہنے لگے تم نے اب تک مجھے نہیں بتایا, کھانا تو نے مجھے کھلایا, ملاقات مجھ سے کر لی, اب تک نہیں بتایا کہ یہ حادثہ ہوا. صبح کو جا کے آپ نے پیش عرض کیا کہ ہے رسول اللہ یہ حادثہ ہو گیا ہے. آپ نے عرض تم اللہ کا تھا کہ آپ نے رات ملاقات کی ہے کہ جی ہاں اللہ برکت دے, اس سے وہ بیٹا پیدا ہوا ہے جس کی اولاد میں تمام کے تمام بکواس تھے, کوئی بچہ غیر عادل نہیں تھا. میں نے یہ واقعہ صرف واقعہ کے طور پر نہیں عرض کیا کیونکہ صحابہ اور صحابیات کے جتنے ایمان کے واقعات ہیں وہ ہمیں اپنے ایمان کے دور کا احساس پیدا ہونے اور ایمان سیکھنے کے لیے ہیں. میں نے پورا واقعہ سنانے کے لیے عرض کیا ہے کہ گھر میں وہ اعمال ہوتے تھے جن اعمال کی وجہ سے اللہ کے وعدوں کا یقین ایسا غالب تھا کہ انہیں دنیا کے ان حوادثات کی باوجود یہ کہ ان کے دلوں میں شفقت اور رحمت کٹ کٹ کے بھرا ہوا تھا لیکن وہ اللہ کے وعدوں پر یقین پر احتساب کرتے تھے, اس کے لیے تعلیم کرتے تھے کہ ایسا وعدوں کا یقین کہ ایسے بڑے سے بڑے حادثے کو برداشت کر جانے اور اللہ کی ذات عالی سے اجر کی امید کر کے اس کو ایسے ایسے واقعات کو تحمل کر لیں, برداشت کر جانے, یہ صفات گھر کے انعامات سے. تو میں نے عرض کیا تھا کہ اصل مقصد یہ تھا مسلات کی جماعت کی حرکت کا, کیونکہ جو ذمہ داری مردوں کی ہے خدا کی قسم وہی ذمہ داری عورتوں کی ہے. ان کے ذمہ ہے مردوں کے کہ یہ مسجدوں میں اعمال کا ماحول قائم کر کے ہر مسلمان کو اعمال مسجد سے جوڑے, عورتوں کے ذمہ ہے کہ یہ گھروں کے اندر ان اعمال کو قائم کریں. ہماری مسجد کی جماعتوں کا خروج اس لیے ضروری ہے, بے شک شرائط और महरम और फर्दा, ये तो सब शरिया काम है, लेकिन ये भी शरीयत का हुक्म है कि इस उम्मत के हर फर्द पर पूरी पूरी उम्मत की जिम्मेदारी है। इस फरीजे की अदायगी का सबसे बुनियादी सब तरीका यह है कि घरों के अंदर इन आमाल को कायम करने और हर घर की मसलात को अपने साथ लेकर 24 घंटे के आमाल दावत इबादत और 24 घंटे की सुन्नतें और अहकाम शरीयत इनको सिखलाने के लिए हर घर के अंदर मसलात की जमातों का, इसलिए हम ताकीद से अर्ज करते हैं मस्जिद की जमातों से कि वो अपनी मस्जिद के अतराफ में रहने वालों को जमातों के इस्तकबाल की तरगीब दें, जमातों के इस्तकबाल की तरगीब दें, अपने घरों को आने वाली जमातों की इस्तकबाल के लिए पेश करें। हर घर में औरतों की जमातों का दाखिल करना इसलिए जरूरी है ताकि उस घर का 24 घंटे का निजाम दावत इबादत पर और जिक्र तिलावत पर आए। ये मुख्तसर बात है आमाले दावत की अहमियत और इन आमाले दावत पर इन सिफात के पैदा करने का, ये तो कुरान ने खोल कर बयान किया है, ये मुझे मुख्तसर करना था। इसलिए हमें से हर फर्द को चाहिए कि वो खुद घर की तालीम में अपनी जात से शिरकत करे। सिर्फ इतनी बात नहीं है कि हम आमाल करते ही हैं इसकी जरूरत नहीं है, नहीं, बल्कि जिस घर के अंदर वो खजाना होता है उस खजाने की हिफाजत के लिए एहतमाम किया जाता है। अपने दीन की हिफाजत करो हमारे दावत से, अपने दीन की हिफाजत करो हमारे दावत से। इन हमारे दावत पर छूट जाना ये ऐसे रास्ते बेहतरी लाएगा कि जिसका एहसास भी नहीं होगा। इसलिए तबलीग और दावत हमारे दावत सिर्फ दीन सीखने के लिए नहीं है बल्कि सीखे हुए दीन की हिफाजत के लिए भी है। इसलिए ये बात बिल्कुल हक है और कुरान से भरे हुए हैं कि हमारे दावत इबादत जो दोनों को जमा रखेगा मुसलसल उसका दीन सबसे अच्छा होगा। ومن احسن قولا ممن دعا الى الله وعمل صالحا علماء لکھا ہے کہ اس سے زیادہ اچھا مذہب اور اس سے زیادہ پختہ دین کو کس کا سکتا ہے جو اعمال دعوت عبادت دونوں کو جمع رکھے۔ اس لیے ہم اعمال دعوت عبادت پر خود ہی مجتمع رہیں اور اہتمام سے گھروں کے اندر عورتوں کو ان اعمال کے اندر ایسا وقت دے کر کے جس میں رسد کی سہولت کا وقت ہو سب کی فراغت کا وقت ہو، اس طرح سب کو اعمال دعوت پر جمع رکھیں۔ اس پر اللہ تعالی کی طرف سے وہ رحمتیں اور سکینہ نازل ہوتی ہیں، یہ تو حدیث میں صراحت فرمایا ہے کہ اللہ کے گھروں میں سے کسی گھر میں جو لوگ جمع ہو کر اللہ کے تذکرے کرتے ہیں فرشتے اپنے بڑے سے آسمان ان کو گھیر دیتے ہیں۔ بالکل یہی کیفیت گھروں کے اندر مسورات کے اعمال دعوت پر جمع ہونے کی ہے کہ فرشتے اپنے بڑے سے گھر کے اندر کیے جانے والے اجتماعی اعمال کو اپنے پڑوس سے آسمان تک گھیر دیتے ہیں۔ ہم سناتے تھے دودھ پیتے بچوں کو گودوں میں لے کر بیٹھو، کیونکہ حدیث کی عبارت کے پڑھے جانے سے اور قرآن کے حلقوں سے جو اللہ کی طرف سے فرشتوں کا نزول ہوگا ان فرشتوں کے پڑوں میں بچوں کی تربیت ہوگی، ورنہ ان ملکوں میں اللہ حفاظت فرمائے بچوں کی فطری تربیت کا نظام ختم ہو نہیں رہا ہے بلکہ ختم کیا جا رہا ہے۔ بچوں کی فطری تربیت کی جگہ صرف عورت کی گود ہے، لیکن نظر یہ آ رہا ہے کہ اگر مرد اور عورت دونوں کا جذبہ دنیا بڑھانے اور دنیا کمانے کا ہے تو بچوں کو کوئی تیسری مخلوق آ کر پالتی ہے۔ میری بات ذرا توجہ سے، بچوں کو تیسری مخلوق آ کر پالتی ہے، وہ ہے وہ خدامہ اور گھر کے اندر ملازمہ جو بچوں کو پالے اور یہ نیا بیوی روزانہ صبح نکل جائے جس کی تلاش میں۔ یہ حیوانیت کا طریقہ ہے، انسانیت کا طریقہ ہی ہے، یہ حیوانی کا طریقہ ہے کہ چھوٹے بچے گھونسلوں میں اکیلے رہتے ہیں और दोनों नगरों वाला ये निकल जाते हैं कमाई की तलाश में। ये जानवरों का इंतजाम है, हैवानियत नहीं, इंसानियत नहीं है। अल्लाह ने कमाने की जिम्मेदारी मर्दों को दी है, नफा सुखना इसके जिम्मे किया है, जिसके जिम्मे खर्च करना किया है। अकल इस बात का तकाजा करती है कमाने भी उसी के जिम्मे, कमाने भी उसी के जिम्मे, जिम्मे खर्च करना है। औरत का कमाना फितर के खिलाफ है, इसलिए इसके आगे नस्लों की तरबियत इसलिए नहीं है कि बच्चा तरबियत के माहौल से निकला हुआ है और ऊपर से जो अखलाक और ऊपर से नस्ल दर नस्ल जो सिफात चली आ रही होती हैं वो यहां आकर जाया होती हैं। इन बच्चों की परवरिश करने के लिए बाहर से मुलाजमा रखी जाती है, इसलिए माँ की वो सिफात जो जिन्हें सिफात जबलिया कहा जाता है, जो ऊपर से चली आ रही हैं, वो सिफात बच्चों में मुंतकिल नहीं होती है, इसलिए कि इनकी तरबियत का निजाम, इनकी तरबियत के निजाम वो ऐसे खादिमों के हवाले कर दिया जाता है जिस तरह घर की सफाई सुथराई और घर की जरूरियात खादिमों के हवाले। तरबियत की और मदरसा सबसे पहला मदरसा बच्चे का माँ की गोद है। यह बयान भी मिलता है कि छोटे दूर की के बच्चों को तालीम लड़कों में गोद में लेकर बैठो, इन्हीं बच्चों को तुम संभालना, मैं ये काम कर लूँ तो बच्चों को तुम संभालने में काम कर लूँ, नहीं, बच्चे को संभालना माँ की जिम्मेदारी है ताकि माँ की सुबह बच्चे के अंदर पैदा हो, इसको सिखलाना माँ की जिम्मेदारी है। इसलिए मैंने अर्ज किया कि जो फितरी सिफात है वो बच्चे के अंदर जब मुंतकिल होती हैं जब इस बच्चे की जरूरियात का माँ खुद ख्याल करे। ये एक नया निजाम है, एक नया निजाम। अगर औरत मर्द की तरह दुनिया कमाने में आगे बढ़ेगी तो इनकी अपनी फितरी सलाहियतें और इनके अखलाक इनके औलादों की तरफ मुंतकिल नहीं हो सकेंगे। इसलिए फरमाया कि औरत का काम यह है, क्योंकि औरत के बारे में फरमाया कि यह अदमतुल बाब है, अदमतुल बाब फरमाया औरत की चौखट, और यह लफ्ज कोई नया लफ्ज नहीं है बल्कि सबसे पहले इब्राहिम अलैहिस्सलाम ने इस लफ्ज को इस्तेमाल किया है औरत के लिए। इब्राहिम अलैहिस्सलाम की मिलत पर ये उम्मत है। इब्राहिम अलैहिस्सलाम ने इस लफ्ज को इस्तेमाल किया सबसे पहले अतमतुल बाब, घर की चौखट, दरवाजा चौखट से, अगर चौखट नहीं है तो दरवाजा बंद नहीं हो सकता, घर की हिफाजत औरत से। औरत घर का दरवाजा नहीं कहा बल्कि घर की चौखट कहा है, और उस घर को उस चौखट को बाकी रखने का हुक्म दिया है, उस औरत को बाकी रखने का हुक्म दिया है जो औरत शुक्रगुजार होती है। थोड़ा सा वक्त मिला इब्राहिम अलैहिस्सलाम को, एक तश्कील से वापस आए घर पर पहुंचे, बेटा घर पर नहीं था। दो मर्तबा आमद हुई, दोनों मर्तबा घर पे बच्चा नहीं था। खुरूज का और नकल हरकत का ऐसा मिजाज बनाया गया था कि लंबी तश्कील से वापसी हुई इब्राहिम अलैहिस्सलाम की, इस्माइल अलैहिस्सलाम घर पर नहीं थे। पूछा कि बहू से पूछा कि इस्माइल कहाँ, बहू ने कहा कि वो शिकार कर गए हुए। पूछा कि तुम्हारा इस घर में रहन सहन कैसा है, जरूरियात का क्या हाल है, तो भी शिकायत की कि बड़ी तंगी में रखा हुआ है, बड़ी परेशानी है, जरूरियात नहीं होती। तो फरमाया, बहू से फरमाया बेटे की बीवी से कि वो आएगा इस्माइल, उससे कह देना अपने घर की चौखट को बदल दे, चौखट अच्छी नहीं है। सीधा मालूम क्या क्या मतलब है, सलाम आए, पूछा कोई आया था कि हाँ ऐसे ऐसे बड़ी नया शक्ल के आए थे, कि हाँ मेरे वाली से कुछ कह गए हैं, कि हाँ कुछ कह गए हैं, क्या कहा, कि कह गए थे कि घर की चौखट बदल दो, क्यों, हाल पूछा था कि हाँ मैंने बताया था कि ये परेशानियां हैं, पर मैं मुझे हुक्म दे गए तलाक देने का। उसी वक्त तलाक दे दी बीवी को अलग कर दिया और चले गए। रवाना हो गए। फिर आए एक अरसे के बाद कहते पूछा ना बीवी दूसरी आ गई घर में, बहुत दूसरी आ गई, पूछा के क्या हाल है, क्या अलहमदुलिल्लाह हर हाल में अल्लाह का शुक्र है। फरमाया इस्माइल आएगा उसे कह देना अपने घर की चौखट को बाकी रखे कि ये बड़ी शुक्रगुजार। तो मैंने अर्ज किया कि ये घर की चौखट है, घर की महाफिज है। महाफिज का मतलब ये इतना ही नहीं है कि ये शोहर के मान की मान के महाफिज है, नहीं, ये अपने घर में हर बेदीने के आने से अपने घर की हिफाजत करने वाली है। इसलिए इसका एहतमाम करें और हमारी मुसलात को चाहिए कि शरायत के साथ और पर्दे के साथ और महरम के साथ और जितनी शरीय हदूद हैं इन तमाम हुक्म का लिहाज करते हुए इस जमाने में इस वक्त ऐसे हालात उम्मत के हैं कि इन मुसलात का खुरूज इंतहाई जरूरी और अहमियत रखता है, क्योंकि पूरी उम्मत को अमल दावत पर लाना है। हर घर के अंदर अमल दावत कायम करना है, घर में हमारे दावत का इसलिए उसी बात है और बार बार अर्ज की जाती है कि दो शहर रोजा मर्दों के साथ, दो शहर रोजा मर्दों के साथ, तीसरे शहर रोजा मुसलमान के साथ, तीसरे शहर रोजा मुसलमान के साथ, ये तरकीब मुसलमान के खुरूज की है। दो शहर रोजा मर्दों के साथ, मर्दों की जमात के साथ, तीसरे महीने से रोजा मुसलमान की जमात। अगर हमें खुद फिक्र है कि हर घर में आमाल दावत कायम हो तो इन आमाल दावत को कायम करने की वजह से खुरूज का तकाजा होगा। मेरी आखिरी बात यह है कि तबलीग और दावत के नकल हरकत सिर्फ दीन सीखने के लिए नहीं है, बल्कि उम्मत को अल्लाह के फराइज पर लाने और उम्मत को दीन पर कायम करने की मेहनत है। मालियासा को महफूज है कि तबलीग में लगकर घर में नमाज का दुरुस्त हो जाना ये ऐसा है जैसा अली बाजा का सीख लेना, छुपा हुआ है। इसलिए इस मसूरात के खुरूज और नफहत को इस वक्त की सबसे ज्यादा जरूरी और अहम चीज समझा जा रहे हैं। शैतान ये वसवसा पैदा करेगा कि ये कोई जरूरी नहीं है और इसकी कोई अहमियत नहीं है और अपने अपने औरतों को खुद दीन सिखलाओ। बेशक बेशक हमें चाहिए मर्दों को दीन सिखाना, लेकिन जिस तरह मर्दों पर मर्दों की जिम्मेदारी है इस तरह औरतों पर औरतों की जिम्मेदारी है। कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास तामुर अलमारूफ वतनहा अनिल मुनकर, इस आयत का मिसदाक सिर्फ मर्द नहीं है, इसलिए कोई ताकत नहीं है जो औरतों को उम्मत होने के दायरे से निकाल दे, कोई ताकत नहीं है। उम्मत का लफ्ज औरत मर्द बच्चा सब पर शामिल है। इसलिए अर्ज किया जाता है कि साल में दो मरतबा कम से कम चिल्ला मुस्कुरा, और जहां मुस्कुरात सरदर लगाई कम है नया काम है वहां मुस्कुरात को भी साल में दो मरतबा इनको जोड़कर उनको के तकाजे में शामिल रखे जाए, उनको के तकाजे में शामिल रखे जाए और मुल्कों के लिए मुस्कुरात की जमातों की नकद तश्कीलें इस चश्माई इज्तम में मुस्कुराती की जाए, हल्के की सतह पर, जिले की सतह पर, जिस तरह भी मुमकिन हो, जिसमें ज्यादा ना हो, इस तरह मुस्कुरात को उनके मर्दों के साथ साल में दो मरतबा जमा करके उनकी नकद तश्कीलें मुल्कों के तकाजों के लिए और नए मुस्कुरात को दवा करवाने के लिए काम का माहौल है, इसका एहतमाम किया जाए, इसका एहतमाम किया जाए, करेंगे इंशाअल्लाह। मसूरात की तरफ से आया है, लेकिन सबसे बुनियादी बात यह है कि पहले बैत की हकीकत को समझना चाहिए कि बैत क्यों हुआ जाता है, बैत किसे कहते हैं। حضرت حیات الصحابہ میں بیعت کا باب قائم کیا ہے امت کے بتانے کے لیے کہ صحابہ اکرام کی بیعت کے کیا مقاصد ہیں، اور اطاعت کے باب سے اس بیعت کا مقصد اور اس بیعت کا عہد سمجھایا ہے. اطاعت کے باب سے، اطاعت کے باب سے بیعت کا مقصد بتلایا، اور بیعت کے باب سے بیعت کی اہمیت اور بیعت کے مقاصد بتلائے کہ بیعت کیوں ہو جاتا ہے. صحابہ اکرام کی بیعت کا بنیادی مقصد اپنے آپ کو 100% اللہ کے عوامل کے حوالے کرنا تھا، اور یہی ہمیں بیعت کے معنی میں ملتا ہے کہ بیعت خریدنے بیچنے کو کہتے ہیں. ان اللہ اشترى من انفسهم واموالهم بان لهم الجنه. اللہ نے اس آیت میں سمجھایا ہے کہ بیعت کیا ہے. فاستبشروا بیعتكم الذي بايعتم به، خوش ہو جاؤ سوداگری سے جو تم نے اللہ کے ساتھ کی ہے. آپ اعلیٰ جب وہ چیز خریدیں اس وقت چیز کے مالک نہیں بن سکتے، نہ عقلا نہ شرعا، جب تک آپ کی انہوں پوری ادا نہ کر دیں. حضور اکرم صلی اللہ علیہ وسلم صحابہ کو بیعت فرما رہے تھے. ایک صحابی نے عرض کیا کہ میں تمام کام تو کروں گا لیکن دو کام نہیں کروں گا، زکات نہیں دوں گا اور دین کی محنت نہیں کروں گا. یہ بات بہت اہم ہے سننے کی کہ دو کام نہیں کروں گا، باقی سب کام کروں گا جو آپ نے فرمائے، لیکن دو کام نہیں کروں گا، زکات نہیں دوں گا اور دین کی محنت نہیں کروں گا. حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ تم زکات نہیں دو گے اور دین کی محنت نہیں کرو گے تو ابھی مت تدخل الجنہ، تو جنت میں داخل کیسے ہو جاؤ گے؟ یہ سوال اس بات کو سمجھانے کے لیے ہے کہ جنت کا مستحق اور جنت کا حقدار بننے کے لیے یہ دونوں فریضے برابر ہیں. زکات کا فریضہ اور دین کو دنیا میں قائم کرنے کی محنت کا فریضہ. یہ بہت بہت غور کرنے کی بات ہے جو میں آج کر رہا ہوں. آپ نے بیعت کرنے کا حق کیس کیا، ہمیں ہم بیعت نہیں کریں گے. جب تک تم ان دونوں کاموں کو کرنے کا حیل نہ کرو. یہ نہیں فرمایا کہ جہاد تو ضروری نہیں ہے، زکات ضروری ہے. مال کی زکات کا فریضہ ہے، بلکہ آپ نے حق کیس لیا بیعت کرنے سے. صحابی نے جب دیکھا کہ آپ بیعت نہیں فرما رہے تو آپ صحابی نے عرض کیا کہ آپ مجھے بیعت فرمائیے، میں یہ دونوں کام بھی کروں گا. اس سے معلوم ہو گیا جو اہمیت زکات کی فرضیت کی ہے وہی اہمیت دعوت الی اللہ اور اس امت کی ذمہ دین کی محنت کی بھی ہے. آگے روایتوں میں بیعت کے مقاصد میں اللہ کے دین کے لیے اپنے وطنوں کا چھوڑنا، اللہ کے دین کی نصرت کرنا، اللہ کے دین کے بارے میں کسی کی ملامت کی پرواہ نہ کرنا، ہر حال میں سننا اور ماننا، دل چاہے یا نہ چاہے، تنگی ہو یا فراخی ہو. اور اس پر بھی صحابہ نے بیعت کی تھی. آخری لفظ ہے بیعت کا کہ آپ نے اس پر بھی صحابہ سے عہد لیا ہے کہ میرے بعد دوسروں کو تم سے آگے بڑھایا جائے گا، تم کام سے پیچھے نہیں ہٹو گے. صحابہ سے اس پر بھی عہد لیا گیا ہے. اس لیے صحابہ کرام خود فرماتے ہیں نحن الذين بايعوا محمدا على الجهاد ما بقينا ابدا، کہ ہم نے موت تک دین کی محنت کرنے پر آپ سے عہد کیا ہے. یہ صحابہ اکرام کی بیعت کے مقاصد ہیں، اور صحابہ جس کا عہد کرتے اس کو پورا کیا کرتے تھے. یہی وجہ ہے کہ صحابہ اکرام نے ہر عہد کو پورا کر کے دکھلایا ہے. اللہ نے تعریف کی ہے قرآن میں صحابہ کی، فرمایا رجال صدقوا ما عاهدوا الله عليه، کہ صحابہ مرد میدان ہیں جنہیں اللہ تعالیٰ کے عہد کو سچ کر کے دکھلایا، پورا کر کے دکھلایا. جس چیز کا صحابہ اکرام عہد کر لیا کرتے تھے اس کو پورا کیا کرتے تھے. حضرت صوبان رضی اللہ تعالیٰ نے اس بات کا عہد کیا تھا کہ اسے کوئی چیز نہیں مانگیں گے. ان کا کوڑا بھی گر جایا کرتا تھا سواری سے تو نیچے اتر کے خود اٹھاتے تھے کہ اسے مانگتے نہیں تھے. یہ ہماری مشکلات، اس کو مرد اس کا بھی عہد کریں کہ انشاءاللہ ہم اہتمام کے ساتھ اپنے گھروں کے اندر قرآن کی تعلیم کا، قرآن والی مستورات کو دین کی طرف متوجہ کرنے کا اہتمام کریں گے. یہ ہمارا بنیادی کام ہے. سہیلیوں سے، اپنے تعلقات سے، اپنی پڑوسنوں سے، بجائے دنیا کی باتیں کرنے اور غیبتیں کرنے کے، ہمیں چاہیے کہ جو بھی شکل ملاقات کی ہو، ہم ملاقاتوں میں ان آخر کی طرف اور انہیں دعوت کی طرف متوجہ کریں. لیکن الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليمًا كثيرًا كثيرًا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. إن الذين يبايعونك إنما يبايعون الله، يد الله فوق أيديهم، فمن نكث فإنما ينكث على نفسه، ومن أوفى بما عاهد عليه الله فسيؤتيه أجرا عظيما. السلام عليكم ورحمة الله وبركاته. لا إله إلا الله محمد رسول الله. کوئی عبادت کیے جانے کے لائق نہیں سوائے اللہ کے، کوئی جی لگائے جانے کے لائق نہیں سوائے اللہ کے. محمد صلی اللہ علیہ وسلم اللہ کے بندے اور اس کے رسول ہیں. ایمان لائے ہم اللہ پر، اس کے فرشتوں پر، اور اس کی کتابوں پر، اور اس کے رسولوں پر، اور آخرت کے دن پر، اور تقدیر پر، جو کچھ بھلا ہے یا برا سب اللہ کی طرف سے ہے. اور ایمان لائے ہم مرنے کے بعد دوبارہ زندہ کیے جانے پر، توبہ کی ہم نے شرک سے، کفر سے، بدعت سے، پرایا مال ناحق کھانے سے، ناحق کے خون سے، جھوٹ سے، سود سے، غیبت سے، زنا سے، چوری سے، بہتان سے، اور توبہ کی ہم نے اللہ کے راستے کی نفل حرکت میں کمی کرنے سے، اور توبہ کی ہم نے دین سیکھنے میں سستی کرنے سے، اور توبہ کی ہم نے ہر چھوٹے بڑے گناہ سے. اے اللہ، توبہ ہماری قبول فرما، عہد میں ہمیں مضبوط فرما، دعوت کے کام کے لیے ہمیں قبول فرما، بیعت کی ہم نے حضرت مولانا محمد الیاس رحمۃ اللہ علیہ کے سلسلے میں سعد کے واسطے سے، یہ بڑے بڑے گناہ ہیں جو قبائل کہلاتے ہیں، ان سے اپنے آپ کو ہر ممکن بچانا ہے. اور گناہوں سے بچنے کے لیے سب سے بنیادی سبب اور بنیادی ذریعہ وہ نوافل کا اہتمام ہے. آج کل عام طور سے لوگ نوافل کو ہلکا سمجھ کر چھوڑ دیتے ہیں، یا یہ بھی خیال پیدا ہو گیا ہے کہ نوافل تو بڑے بوڑھے لوگ پڑھتے ہیں جو دنیا کے کام سے فارغ ہو جاتے ہیں. یہ خیال بات غلط خیال ہے، بلکہ نوافل کی کثرت اللہ رب العزت کے ایسے قرب کا ذریعہ ہے جس سے بندے کے اعضاء کا استعمال اللہ کی چاہت پر آ جاتا ہے، جو قدسی کا خلاصہ ہے. اس لیے چاہیے کہ تہجد کا اور اشراق چاشت الاولین کا خاص طور پر اہتمام کریں. تہجد یہ تو سب سے زیادہ نفس کو کچلنے والا عمل ہے، اور نوافل کی کثرت یہ اللہ کے قرب کا بڑا ذریعہ ہے. اس لیے ہماری مردوں کو، مسلمانوں کو چاہیے کہ ایک گھروں کے اندر نوافل کا خاص طور پر اہتمام کریں. دوسرا سبب نظریہ حفاظت ہے. اس زمانے میں وہ آلات اور اسباب اور ہر طرف فحش اتنا پھیل گیا ہے کہ نظر کا بچانا سب سے بڑا مجاہدہ ہے. جو اپنی نظر کو حرام سے نہیں پھیرے گا, جو اپنی نظر کو حرام سے نہیں پھیرے گا وہ کبھی عبادت کی حلاوت میں سکتی ہے, عبادت کی حلاوت میں نظر اس کو محسوس ہوتی ہے. یہ حدیث کا مفہوم ہے کہ جو اپنی نظر کو حرام سے پھیر دیتا ہے. اس لیے کہ جو نظر حرام کو دیکھے گی وہ نماز میں اللہ کو دیکھنے کی کوشش نہیں کر سکتی. یہی صفت احسان کا خلاصہ ہے. اس لیے نظر کی بہت حفاظت کرے. تیسرا سبب, بنیادی سبب, وہ اللہ کا ذکر ہے. بشرطے کہ ذکر کو اس کی شرائط کے ساتھ اور ذکر کو اس کے آداب اور ذکر کو اس کے طریقے کے ساتھ کیا جائے. مانا یہ صاحب منتوالے کا خط آپ کے لکھا ہوا میرے پاس موجود ہے. حضرت نے ساتھی کو لکھا کہ اللہ کے دھیان کے بغیر ذکر کرنا ایسی بے ادبی ہے جس سے دلوں میں سستی اور غفلت پیدا ہوتی ہے. اس لیے ذکر میں اللہ کے دھیان جمانے کی پوری کوشش کریں. کام کرتے کرتے ذکر کر لیا, مسکرات کا مزاج ہے کہ کوئی کام کرتے کرتے ذکر کر لیا. مردوں کا حال ہے کہ دکان پر کھڑے ذکر کر لیا, تصویری کرنی ہے. ایک تیری زبان اللہ کے ذکر سے تر رہے یہ دنیا کے سارے کاموں کو کرتے ہوئے, لیکن اپنے دل کو غفلت سے پاک کرنا اور اطاعت کی استعداد پیدا کرنے کے لیے کچھ وقت اور کچھ مقدار ذکر کی وہ ہے جس میں اللہ کے غیر سے پوری طرح کٹنا چاہیے, تمام حاجتوں سے, تمام ضروریات سے, تمام تقاضوں سے اپنے آپ کو پوری طرح منقطع کر کے اللہ کا ذکر کیا جائے. کہ ذکر تبتل چاہتا ہے, تاکید سے فرمایا وَذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا, اللہ کی یاد کرو پوری طرح اسے غیر سے کٹتا ہے. اس لیے ذکر باوضو کیا جائے, تنہائی میں کیا جائے اور اللہ کے دھیان کے ساتھ ذکر کیا جائے. ذکر میں دل کو, زبان کو دل کے تابع کریں. عیسیٰ علیہ السلام فرماتے تھے جب ذکر کیا کرو تو زبان کو دل کے تابع کیا کرو. اس طرح ہمیں ذکر کا اہتمام کرنا ہے. اس میں ایک تصویر تیسرے کلمے کی, سبحان اللہ والحمدللہ ولا الہ الا اللہ اللہ اکبر ولا حول ولا قوت الا باللہ العلی العظیم, ایک تصویر دو شریف کے استغفار کی تین تین صبح شام تصویر اہتمام سے پڑھیں. آپ میں سے جو لوگ حضرت جی مولانا نعمت الدین صاحب رحمۃ اللہ سے بیعت ہیں, ذکر لیے ہوئے ہیں, وہ ان اذکار کا اہتمام کرتے رہیں. جو آج بیعت ہوئے ہیں ان کو چاہیے ان تین تصویرات کے علاوہ 10 تصویر اللہ اللہ کا ذکر کر لیا کریں. اس طرح کے اول آخر 11 11 مرتبہ درود شریف پڑھیں اور 10 تسبیح لفظ اللہ اللہ کا ذکر کر لیا کریں. افضل ذکر قرآن کی تلاوت ہے. روزانہ قرآن کی تلاوت کو اپنا معمول بنا لیں. اور میں یہ بھی عرض کروں گا ساتھ میں کہ قرآن کو قرآن نہیں دے کر پڑھنے کا اہتمام کیا جائے. یہ موبائل میں قرآن کا پڑھنا, موبائل میں قرآن کا رکھنا, یہ ضرب قرآن کے قابل نہیں ہے. یہ ضرب قرآن کے قابل نہیں ہے. اس بارے میں جھگڑنا, بحث کرنا اس سے کوئی فائدہ نہیں ہے, بلکہ اس کا بہترین جواب یہ ہے کہ سلف صالحین کا, خلفاء راشدین کا طریقہ قرآن پڑھنے میں کیا رہا ہے. یہ مت کہو کہ یوں بھی ہو سکتا ہے, یوں بھی ہو سکتا ہے. اگر ایک مسواک کی سنت کا برش متبادل نہیں بن سکتا تو پھر قرآن کی تلاوت کا قرآن سے ہٹ کر موبائل میں متبادل کیسے بن سکتا ہے. تھوڑی سی عقل کو استعمال کریں, اپنے ہر عمل کو سلف صالحین کے طریقوں کی طرف لے کر چلیں. اس بارے میں مسئلہ پوچھنا اور گنجائش نکالنا اس کا کوئی فائدہ نہیں ہوگا سوائے اس کے کہ امت سنت سے ہٹ کر رواجی طریقوں کی پابند بن کے عادی ہو کر رہ جائے گی, اور کوئی اس سے بڑا نقصان کوئی نہیں ہے. اس سے بڑا نقصان کوئی نہیں ہے اور اس کا فائدہ کوئی نہیں ہے کہ مسائل میں بحث کر کے گنجائشیں نکالی جائیں, اس سے کوئی فائدہ نہیں ہے. یہ میں اس لیے عرض کر رہا ہوں کہ یہ جو نئی قوم آ رہی ہے اس نے پرانے طریقوں کو, تسبیحات کا بدل, یہ الیکٹرانک تسبیحات اور قرآن کو موبائلوں کے اندر رکھ کر سہولت ہے, یہ سلف صالحین کا خلفاء راشدین کا طریقہ نہیں رہا ہے. عبداللہ بن مسعود فرماتے تھے کہ علم حاصل کرو قرآن کے طریقوں پر, بلکہ عثمان رضی اللہ کا قرآن پھٹ گیا تھا بکثرت دیکھ کر پڑھنے کی وجہ سے. روایت میں اسی طرح ہے, کان یدیم النظر فی المصحف, کہ نظر گاڑتے تھے قرآن میں, نظر گاڑتے تھے قرآن میں. कुरान को आंखों पर रखते थे और चूमते थे और कहते मेरे रब का कलाम, मेरे रब का कलाम। हमें चाहिए कि खुद भी इस पर अमल करें, दूसरों को भी इसकी दावत दें कि जो तरीके से दीन के तरीके हैं उन्हीं पर कायम रहना चाहिए। मोबाइल ऐसी खुराफात और फौज से भरा हुआ है कि जिसके दिल में जरा सा भी तकवा होगा वो इस बात को बर्दाश्त नहीं करेगा कि कुरान को यहाँ रखा जाए। ये अकल इसको बर्दवारा नहीं करती। मैं कहा भी करता हूँ, मिसाल भी दिया करता हूँ कि पेशाब के बर्तन में अगर किसी को पानी पेश किया जाए तो सख्त नाराज होगा, कभी आपसे बात नहीं करेगा। हालांकि नया बर्तन है और उसमें पेशाब कभी नहीं किया गया है, लेकिन इस बर्तन को पेशाब के लिए बनाया गया है। जो काम, जो चीज़ इस काम के लिए बनाई गई है उसको उस तक रखा जाए, यही अकल का भी तकाजा है, यही शरीयत का भी तकाजा है। इसलिए मैंने ये बात अर्ज की है कि नया ख्याल, नया जहन और नया फैशन इसका आ रहा है कि कुरान कौन उठाएगा, कौन वजू करेगा, कौन सिमान के रखेगा, और ये कहना कुरान की पैदा भी हो जाएगी, लिहाजा कुरान ना रखा जाए। ये शैतान का धोखा है, क्योंकि खुद कुरान मजीद का साथ रहना ये अल्लाह की मदद के साथ होने का बुनियादी सबब है। पिछली कौमें अंबिया अलैहिस्सलाम के सुहफ का पूरा पूरा बक्स और संदूक साथ रखती थी ताकि इसके जरिए अल्लाह की मदद आए। अब्दुल्लाह बिन मसूद अल्लाह तआला आयत कुर्सी को लिखकर बच्चों के में डाला करते थे ताकि इसके जरिए हिफाजत हो। ये किताबत ये वही के नाजिल होने से चल रही है, किताबत पर लिखकर बल्कि अल्लाह ने बाजिया को शौक लिखे दे दिया। इसलिए पुराने 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 तरीकों की तरफ आना चाहिए। ये नए नए तरीके ये सुन्नत से हटाने का एक एक बहाना है। वहाँ ये ऐसा फरमाते थे, रिवाजी तरीके जुल्मतों से भरे हुए हैं, चाहे हमें उसमें दीन का फायदा नजर आए, लेकिन सुन्नत के तरीके इमारत से भरे हुए हैं, चाहे हमें उसमें दिक्कत पेश आए। इसलिए मैंने पूरी बात अर्ज की है कि कुरान को कुरान में ही देकर पढ़ने का एहतमाम किया जाए, मर्दों में भी और औरतों में भी इसका 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 ख्याल किया जाए। तो हमने अर्ज किया कि कुरान की तिलावत सबसे अफजल जिक्र है, तमाम अज़कार का बादशाह है कुरान। हदीस में आता है जिसको कुरान की तिलावत की वजह से जिक्र दुआ का वक्त न मिले अल्लाह उससे बेहतर उससे ज्यादा अता फरमा देते हैं। रात को सोने से पहले सूरह मुल्क, सूरह वाकिया, सूरह यासीन इनके पढ़ने का एहतमाम करें। सुबह सादिक से पहले कुरान चाहे चंद आयतें हों अगर देख कर पढ़ ले तो इससे ज्यादा अल्लाह मुहैया सब फरमाते थे। मैंने सारे दूसरे वजायफ करके देखे, लेकिन इस वक्त का कुरान पढ़ना बड़ी तेज रफ्तारी से अल्लाह के कुर्ब का जरिया है, क्योंकि अल्लाह ही ने फरमाया इन्ना कुरान तजिकान मशहूदा। इस वक्त का कुरान पढ़ना अल्लाह के यहाँ बतौर खास पेश किया जाएगा, या ये मशहूद का मतलब यह है कि फरिश्तों की दोनों जमातें इस वक्त हाजिर होती है, रात की जमात जो वापस जा रही होती है, दिन की जमात जो आसमान से उतर चुकी होती है। अमल एक होता है, डबल लिखा जाता है। ये वक्त दोनों फरिश्तों की जमातों के हाजिर होने का है। ये मतलब ये है इन्ना कुरान तजिकान मशहूदा, इसका एहतमाम करें। हमारी मुसरात को चाहिए और जहाँ बारे मर्दों को चाहिए कि ये दावत के तकाजों का तकाजों पर मुकदम रखें। हर साल चार महीने, माहाना 10 दिन, रोजाना 8 घंटे, ये हमारा मामूल रहना चाहिए। आप हजरात इस पर ताजुब ना करें, इस पर ताजुब ना करें। मौसा फरमाते थे सालाना 4 महीने नफा हरकत के लिए ये सहाबा इकराम की मेहनत की अदना सजा थी। तिहाई माल, तिहाई जान, तिहाई वक्त, ये सहाबा इकराम की मेहनत की अदना सजा थी। ऐसा का मतलब छपा हुआ है कि अगर सालाना 4 महीने अल्लाह के रास्ते के खुरूज के लिए, अल्लाह के रास्ते के खुरूज के लिए सालाना 4 महीने अपना जुज़्वे जिंदगी नहीं बनाओगे, ईमान की हलावत और ईमान के मजे पर छप नहीं सकते। ये मजबूदा लगकर छपा हुआ है, इसलिए इसका अज़्म करें। हमारी मुस्तराहत को चाहिए कि ये भी घरों के अंदर आमाल दावत जमात कायम करें। औरतों को चाहिए नमाज अमल अपने पढ़ लिया करें। मर्द तो बेशक मस्जिद की नमाज के पाबंद है, औरतों की नमाज की बेहतर जगह उनकी मस्जिद उनके घर का अंदर का हिस्सा है। जितना औरत घर के अंदर के हिस्से नमाज पढ़ेगी इतना अल्लाह के ज्यादा करीब होगी। इसलिए औरत को चाहिए कि घरों के अंदर नमाजों का अमल अपना एहतमाम करें, और जो नवाबे बताए गए हैं तहज्जुद, इशराक, तशहुदी, इसका भी एहतमाम करें। सुबह शाम की तस्बीहात और कुरान की तिलावत को अपना मामूल बनाएं। अल्लाह का बहुत बड़ा फजल है। और बतौर तहरी से नाम की आर्ज करता हूँ कि हज़रत शेख ज़करिया साहब उनके अपने घर में इब्तिदा से औरतों में कुरान की तिलावत के एहतमाम की वजह से अब तक खानदान में अल्लाह का फजल है कि कुरान की तिलावत मामूल है। अभी भी ऐसी औरतें हैं जो कोशिश करके सुबह से शाम तक या दो दिन में कुरान खत्म कर लेती हैं। मैं बतौर तारीफ के नहीं कह रहा हूं बल्कि बड़ों के एहसानात के नतायज आज कर रहा हूं। अभी भी अल्हम्दुलिल्लाह ऐसी औरतें हैं और मैं अपना खानदान नहीं कर रहा, बेशुमार ऐसे खानदान हैं जिनमें औरतें दो दिन में कुरान खत्म कर लेती हैं घर के तमाम तकाजों के साथ। लेकिन अगर घर में ख्वाहिश के नक्शे और मर्द की औरत को सिर्फ मर्द की ख्वाहिश के पूरा करने का समझा जाए तो फिर इस औरत को शायद कुरान खोल कर देखने की फुर्सत नहीं होगी, इतने घर के तकाजे होंगे। जितना घर के निजाम को सादगी पर लाएंगे इतना ज्यादा से ज्यादा वक्त मिलेगा कुरान की तिलावत का, जिक्र इबादत का। हमारी औरतों को चाहिए कि घरों के अंदर कुरान की तिलावत का एहतमाम करें। वो घर वीरान है, वो दिल वीरान है, इसमें एक दिन कुरान की आयत न पढ़ी जाए तो वो घर कैसे आबाद होगा जिस घर के अंदर कुरान की तिलावत ना हो। इसलिए इसको अपने मामूल बना लें कुरान की तिलावत को। और हमें उस रात को चाहिए जैसा मैंने आज किया है घर के पांच अमाल बताए जाते हैं, ये अमाल नबूवत अमाल सहाबा है। इसमें कुरान की तस्वीर का हल्का किताबी तालीम जैसे बात का मुजाकरा अल्लाह के रास्ते में निकलने के लिए मुसरात की तश्कील और अगले दिन का मुशा तालीम में तरतीब यही है एक दिन फजाल अमाल माँ फजाल सदकात हज़रत शेख मुज़ाले के लिखे हुए वो फवायद अहादीस के ज़ेल में जो है मुहद्दिस आज़म की सारी जिंदगी का निचोड़ है और वाकई हम वहां तक नहीं पहुंच सकते जहां तक शेख ने अहादीस के फवायद बयान किए हैं। इन्हें बहुत गौर से पढ़ा जाए और अपनी मौजूदा हालत और जिंदगी को इन फवायद से मुकाबला किया जाए, यही तरबियत तरक्की का रास्ता है। एक दिन मुंतखब हादिस से तालीम का एहतमाम हो ताकि इन छह सिफात की अहमियत इनकी हकीकत बराह रास्त हादिस से समझे और खुरूज के फजाइल एहतमाम से पढ़े जाए ताकि हजरत के जुमा की रिवायतों से अल्लाह के रास्ते की नकल हरकत की अहमियत और उसकी रहबत हमारी औरतों के दिलों में भी और मर्दों में भी ये मिजाज आम हो, इसका एहतमाम करें। इसी के साथ साथ हमारी मसलात को चाहिए तीसरे महीने से रोजा तीसरे साल चिंता और सालाना दस दिन अल्लाह के रास्ते में निकलने का एहतमाम करें इंशाल्लाह। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. رب اغفر وارحم واهدنا السبيل الأقوم. ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہماری خطایا سے درگزر فرما، اے اللہ ہم سے سب سے بڑا جرم یہ ہوا کہ تیرے نبی کی امت مرتد ہوتی رہی اور جہالت کے گڑھوں میں گرتی رہی، اے اللہ ہم دنیا کمانے میں لگے رہے، ہمارے جرم عظیم کو معاف فرما دے، اے اللہ ہمیں صحابہ کی طرح اور صحابیات کی طرح اپنے دین پر چلنے کے لیے اپنے دین و دنیا میں قائم کرنے کے لیے قبول فرما دے، یا اللہ ایک فرد امت کو ایک مرد اور عورت کو اپنے دین کا داعی بنا دے، ہمارے دلوں میں ہماری عورتوں کے دلوں میں اے اللہ دین کے مٹنے کا غم پیدا فرما دے، اس کے نتیجے میں یا اللہ تو ہمیں دعوت کی نسبت اور قربانی پر قائم فرما دے، ان قربانی کو قبول فرما کر امت کی ہدایت کے فیصلے فرما. یا اللہ تو ہی مربی حقیقی ہے, تو ہی صحابہ کا اور انبیاء کا مربی ہے, اور یا اللہ تو نے ہی صحابہ کی اولاد کی تربیت کی ہے. یا اللہ تو ہماری بہترین تربیت فرما, اعمال تربیت پر, اسباب تربیت پر ہمیں قائم فرما. یا اللہ ہمیں سنتوں کا احیاء, سنتوں کے احیاء پر قائم فرما, ایک سنت کا ہمیں پابند بنا دے, غیروں کے طریقوں کی نفرت ہمارے دل میں پیدا فرما دے. یا اللہ اس ملک میں, پورے عالم میں, خصوصاً اس علاقے میں, یا اللہ ہمیں سنت کے احیاء کے لیے قبول فرما لے. اے اللہ غیروں کے معاشرے کی نفرت ہمارے دلوں میں پیدا فرما دے. اے اللہ غیروں کے معاشرے کی نفرت ہمارے دلوں میں پیدا فرما دے. اے اللہ امت میں احیاء سنت کی ذمہ داری کا شعور پیدا فرما. یا اللہ ہماری عورتوں کو, ہمارے بچوں کو, ہمارے بڑوں کو, چھوٹوں کو, اے اللہ سب کو دین کی محنت کے لیے قبول فرما لے. اے اللہ جو اصول تو ہم سے چاہتا ہے ہم اس پر جمع دے, جو تو ہم سے نہیں چاہتا اے اللہ تو ہم اس سے ٹکر ہٹا دے. اے اللہ ہم اپنی ذات کے ساتھ ذاتی تعلق نصیب فرما. اے اللہ اپنے ذکر پر اور شکر پر, حسن عبادت پر, حسن تلاوت پر ہماری اعانت فرما. اے اللہ جو عہد تجھ سے کیا گیا ہے, اے اللہ تو اپنے فضل سے, اپنی قدرت سے ہم اس پر جمع دے. اے اللہ اپنی رضا والے کاموں پہ ہماری اعانت فرما, اپنی رضا والے کاموں پر ثابت قدم فرما, نامرضیات سے ہماری حفاظت فرما. اے اللہ اپنے کرم سے, اپنے فضل سے ہماری دعاؤں کو قبول فرما. جن لوگوں نے ہم سے دعاؤں کے لیے کہا ہے یا لکھا ہے کہ وہ ہم سے دعاؤں کے متوقع ہیں, تو ان کو حسن ذہن کی لاج رکھ کر, یا اللہ ان کو حسن ذہن کی لاج رکھ کر امت کی ضروریات کا تکفل فرما, امت کی پریشانیوں کو دور فرما. اے اللہ بیماروں کو شفا نصیب فرما, مقروضین کے قرضوں کے ادا ہونے کی غیب سے صورتیں پیدا فرما. اے اللہ جو آپ مقدمات میں محفوظ ہیں ان کی خلاصی کے فیصلے فرما, آخر کا فکر امت کے دلوں میں پیدا فرما. یا اللہ اس مدرسے کی اور اس علاقے کی, ادارے کی پوری پوری حفاظت فرما, ان کے معلمین کی, ان کے متعلمات کی, اور ان کے متعلمات کی, اور ان کے معلمین کی پوری پوری حفاظت فرما. یا اللہ اس مدرسے کے ذریعے پورے یورپ میں اور پورے علاقے میں اور پورے عالم میں, یا اللہ علم کو عام فرما دے. اے اللہ ان کی خدمات کو امت کے جہالت سے نکلنے اور اپنے عوامی پر آنے اور علم الہی کے حاصل کرنے کا ایک ذریعہ بنا دے. اے اللہ امت کو ان کی خدمات کے ذریعے جہالت کے گڑھوں سے نکال کر, اے اللہ اطاعت کے راستوں پر تو ان کو ڈال دے. یا اللہ ہمیں اس علم خدمت کے لیے قبول فرما. اے اللہ اس ادارے کی پوری حفاظت فرما. اے اللہ اپنے قدرت کاملہ سے اور اپنے خزانہ غیب سے ان کی ضروریات کا تکفل فرما, انہیں اپنے معاشرہ سے مستغنی فرما کر. اے اللہ اپنے معاشرہ سے مستغنی فرما کر. اے اللہ انہیں اپنے دین کی خدمت کے لیے قبول فرما, قدم قدم پر نصرت فرما, قدم قدم پر رہبری فرما, مراشد امور الہام فرما, تمام رکاوٹوں کو دور فرما, ہر حاسد کے حسد سے, ہر بد نظر کے بد نظری سے, اور یا اللہ باقی کے شر و فتن سے اس ادارے کی پوری پوری حفاظت فرما. یا اللہ ان کے خدام کو تو اس طرح قبول فرما جس طرح تو نے علماء صحابہ کو ان کی خدمت کے لیے قبول فرمایا. اے اللہ ان کی عورتوں کو اس طرح قبول فرما جس طرح تو نے عائشہ کے ذریعے علم کا بڑا حصہ امت تک پہنچایا ہے. یا اللہ کرم فرما کر, فضل فرما کر ہمیں سب کو علم کی خدمت کے لیے قبول فرما دے. اے اللہ اپنے فضل سے ہماری دعاؤں کو قبول فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم برحمتك يا ارحم